नेगेटिवली इस लेवल पे लेके जा रहे थे कि यहाँ तक कि एक दूसरे को गलत बोलना शुरू हो गया। जब वर्ल्ड में, ख़ास तौर से जब इराक़ में, बसरा में, कूफा में, इन इलाकों में जब फैलना शुरू हुआ, सिर्फ गलत, और फिर गलत के साथ साथ आगे अपने स्टूडेंट्स की फॉलोइंग, ज़ाहिर है एक बंदे ने एक तरह से पढ़ाया तो उसकी एक फॉलोइंग शुरू हो गई, दूसरे बंदे ने दूसरे से पढ़ाया, अभी आपस में एक क्लैश हो गया, फिर ये क्लैश इस लेवल पे चला गया कि यहाँ तक कि दूसरे की तकजीब शुरू हो गई, जिसको कहते हैं, यानी कि कुफर तक मामला पहुँच गया कि हमारी सही है और तुम्हारी गलत है। इस चीज़ को ख़त्म करने के लिए उस्मान रज़ी अल्लाह उन्होंने बोला कि अब मैं एक जो जनरलाइज जो मैं किरात बनाऊंगा, आज के बाद ये ऑफिशियल नुस्खा होगा, इसके बाद आप आपस में कन्फ्यूज़न ना होगा, ना कोई झगड़ा झगड़ा होगा, ना लड़ाई होगी कि कौन सी सही है कौन सी गलत है, क्योंकि ऑफिशियल गवर्नमेंट की तरफ से नुस्खा होगा, इसमें से अब जो भी पड़ेगा ये सही इक्तदा इसकी वाजिब सबके ऊपर हो जाएगी। इस बात पर सब सहाबा का इजमा हो गया कि यही कुरान है, और इसके अंदर एक इसको कहते हैं खारजी बात सॉर्ट ऑफ हो रहा है इल्मी ज़बान में, यानी कि एक आउटसाइड इससे रिलेटेड बात नहीं है, लेकिन इसका ताल्लुक इससे इस सेंस में है कि नॉर्मली आजकल कन्फ्यूजन एक बहुत बड़ा हमारे ख़ास तौर से सराउंडिंग में भी मैं देख रहा हूँ और भी हम देख रहे हैं, लोग कह रहे होते हैं कि भाई कुरान है और हदीस है तो हमें और किसी चीज़ की ज़रूरत ही नहीं है, लेकिन कुरान इन इट सेल्फ, ये कुरान है, इसकी क्या दलील है कि ये कुरान है? इसकी दलील है इजमा, सहाबा का इजमा। इजमा मीन्स के वो सब सहाबा जमा हो गए एक मसले के ऊपर, उन्होंने हमें बताया कि ये मसला वैसे होगा, और इसमें बहुत सारे और भी, फिर जब हम जाएंगे तो सेकेंडरी लेवल पे बहुत सारे दूसरे मसले आ जाएंगे, मिसाल के तौर पे तलाक के मसाइल हैं, तरावी के ऊपर लोग, मतलब आजकल क्योंकि लोग इसमें बहुत ज़्यादा कन्फ्यूजन्स क्रिएट कर रहे होते हैं और वो, लेकिन जो मसला इजमा से सहाबा का साबित हो गया तो वो साबित हो गया, उसके ऊपर हमारे पास आर्ग्यूमेंट की गुंजाइश फिर नहीं बाकी रहती कि अब हम इस मसले को, नहीं ये मसला इस तरह से हदीस में आया, लेकिन हमारे पास सहाबा से ज़्यादा तो नॉलेज है नहीं, ज़ाहिर है जो उमर रज़ी अल्लाह अनु हैं, जब खलीफा राशिद खुद बैठे हुए हैं और सारे सहाबा एक चीज़ पे मसले पे जमा हो रहे हैं, तो दैट मीन्स उनके पास कोई ना कोई हमसे ज़्यादा दलाइल होंगे जिसकी तो बहरहाल खैर ये खारजी बात थी, मैंने कहा इसके इसको ज़िम्न में मेंशन करना बेहतर है कि इजमा जो होगा उम्मत का वो वाजिबुल इक्तदा होगा, और इसकी हदीसों से भी हमें पता चलता है और कुरान से भी, अय्युल्लज़ीना आमनू अतीउल्लाह व अतीउर्रसूल व उलिल अम्र मिनकुम, ये कुरान में आया ना कि अल्लाह की इताअत हम पे लाजिम हो गई, रसूल की इक्तदा लाजिम हो गई, और फिर जो उलिल अम्र से मुराद होता है उस वक्त के जो टेक्निकली लोगवी एतबार से या उस वोकेबलरी के एतबार से तो इसका मीनिंग होगा जो हुक्मरान, लेकिन हुक्मरान जो मुस्लिम हुक्मरान होगा वो होगा ही आलिम बाय डिफ़ॉल्ट, अगर वो वाकई मुस्लिम हाकिम होगा, या अगर वह खुद नहीं भी है तो वो उलमा की शूरा से कोई काउंसलिंग करता होगा, गाइडेंस लेता, तो वो मसाइल बहरहाल खैर एक ये ज़िम में बात की तो मैंने कहा ये आपसे ये कर देता हूँ। खैर एनी हाउ हम लोग इंशाल्लाह शुरू करते हैं। अलहम्दुलिल्लाह रब्बिल आलमीन वल आकिबतु लिल मुत्तकीन वस्सलातु वस्सलाम अला सय्यिदिल अंबियाए वल मुरसलीन अम्मा बाद, बिस्मिल्लाहिर रहमानिर रहीम, अल्लाहुम्मा सल्ली अला मुहम्मद व अला आलि मुहम्मद कमा सल्लैता अला इब्राहीम व अला आलि इब्राहीम इन्नका हमीदुम मजीद, अल्लाहुम्मा बारिक अला मुहम्मद व अला आलि मुहम्मद कमा बारकता अला इब्राहीम व अला आलि इब्राहीम इन्नका हमीदुम मजीद। हम लोग इसे शुरू करने से पहले एक मैंने दुआ, हम लोग नॉर्मली जब भी कोई बुक शुरू करते हैं तो एक असातिज़ा के साथ छोटी सी दुआ है, आप भी मेरे साथ पढ़ लें, रब्बी यस्सिर वला तो असर व तम्मिम बिल खैर व बिका नस्तईन या फताह या अलीम। सही, बस इसका मतलब यही है कि हम लोग इस किताब को शुरू करते हैं, अल्लाह हमसे जो भी हमारे बस में है वो करवाए, और जो हमसे ज़ाहिर है पॉसिबल नहीं है, क्योंकि मोस्ट प्रॉब्ली अब मुझे नहीं पता हम कितनी डिटेल में जाते हैं, कितना कर पाते हैं, लेकिन जितना भी करें अल्लाह उस पर हमें अमल की तौफीक अता फरमाए, और इसमें यानी हरगिज़ ना पढ़ाने वाले का कोई अमल इससे कंसर्नड है ना पढ़ने वाले का, ये तो हम सिर्फ एक इल्मी हद तक जो फैक्चुअल बेस पे हमें स्क्रिप्चर्स मिल रहे हैं हम उनको डिस्कस कर रहे हैं, तो आमाल का ताल्लुक ज़ाहिर है कोई, ये पॉसिबल है कि कोई बहुत बड़ा आलिम हो लेकिन आमाल के एतबार से उससे कोई आम जाहिल बहुत आगे निकल जाए, तो हम इसको यानी दो सेपरेट एंटिटीज समझ के आगे चलते हैं इंशाल्लाह। सबसे पहले आप ये देखें कि यहाँ पे सूरह फातिहा, आप देखें इस कुरान में 114 सूरतें हैं अपने ख्याल में लिखा हुई है जी। हर सूरत के शुरू में आप देखते हैं कि बिस्मिल्लाहिर्रहमानिर्रहीम लिखा हुआ है, तो इसके ऊपर फिर उलमा का और फुकाहा का काफ़ी इख्तलाफ शुरू हो गया कि बिस्मिल्लाहिर्रहमानिर्रहीम ये कुरान की आयत में से है या नहीं है, पहली चीज़ तो ये है। लेकिन टेक्निकली इसमें जो मेजॉरिटी ओपिनियन है वो यही है कि बिस्मिल्लाह कुरान की इन इट सेल्फ आयत नहीं है। एक जगह पे आगे आएगी बात, एक सूरत के अंदर बिस्मिल्लाह रहमान रहीम जहाँ पे आयत मुराद है वहाँ पे तो आयत होगी, यहाँ पे ये बिस्मिल्लाह रहमान रहीम अलग है और फिर सूरत अलग है, हर सूरत से पहले बिस्मिल्लाह रहमान रहीम लिखा हुआ है। लेकिन एक और एडिशनल बात, क्योंकि हम बिस्मिल्लाह पे हैं तो सबसे पहले नोट करें कि 114 में से
एक सूरत ऐसी है जिसमें
सूरह तौबा
बिस्मिल्लाह,
है उस पे बिस्मिल्लाह नहीं लिखा हुआ, इसकी क्या वजह है आपके ख्याल में?
मैंने पढ़ा था लेकिन याद नहीं।
अच्छा खैर, एनी हाउ इस पे हम जब अपने मकाम पे पहुँचेंगे सूरह तौबा पे तो इंशाल्लाह वहाँ डिटेल में डिस्कस कर लेंगे। इन शॉर्ट अगर आप समझने की कोशिश करें तो बाकी सूरत में अल्लाह की एक मेहरबानी और अल्लाह की रहमत और इन चीज़ों का तذکرہ है और अल्लाह का सारी बड़ाई और सब कुछ, लेकिन सूरह तौबा को जब स्टार्ट करते हैं तो वो एक जंग का ऐलान है, जंग का, यानी कि अब वो उस लेवल पे नाजिल हुई जब मक्का फतह हो गया और फाइनली जब फाइनली जो देवर एट वॉर, तो उस वक्त की क्योंकि बात चल रही थी उसमें सारी स्टोरी है कि इससे लड़ाई होगी, अगर कोई सुलह करना चाहे तो उससे सुलह कर लो, और उसमें भी मैं आगे जब अपने मकाम पे डिस्कस करेंगे आयत नंबर 4 और 5 को अक्सर खास तौर से वेस्ट में बहुत ज़्यादा मैनिपुलेट किया जाता है, वो एक आयत को लेके आप बोलेंगे ये देखो भाई ये कह रहे हैं कि इससे जहाँ गैर मुस्लिम मिले उसको मार दो, तो ये बात गलत है, ऐसा नहीं है, क्योंकि उसकी वेरी नेक्स्ट आयत कहती है कि जब वो आपसे सुलह कर रहे हैं तो ठीक है उनको बाकायदा सेफ पैसेज वे दे के बाहर निकाला। लेकिन एनी हाउ वहाँ बिस्मिल्लाह ना होने की वजह ये है, जैसे आप किसी को बुलाते हैं, अब आप यहाँ पे बैठे हैं मेरे साथ, मैंने आपको कहा अस्सलाम वालेकुम, क्या हाल है, ठीक ठाक हैं, सब बड़ा अच्छा मिले, लेकिन अगर किसी बंदे से मेरी लड़ाई है, कोई मेरा कोई दुश्मन है या मैं मुझे बुरा लगता है कोई बंदा मेरे सामने आता है और मुझे इससे लड़ना है, तो मैं लड़ने के लिए पहले सलाम वालेकुम व रहमतुल्लाह ये वो तो नहीं करूँगा, तो डायरेक्ट बंदा लड़ाई पर शुरू हो जाएगा, तो इस वजह से पॉसिबली वहाँ पर नहीं है, और बाकी डिटेल में इंशाल्लाह वहीं पर जाएँ तो बेहतर है। दूसरी चीज़ यहाँ पे देखें, जो यहाँ पे एक लफ्ज़ अरबी ज़बान की एक क्वालिटी ये है कि जो एक एक अल्फ़ाबेट होता है इसका इन इट सेल्फ अंदर मीनिंग होता है, अलिफ लाम मीम के अंदर भी कितने मीनिंग्स होंगे और क्या होगा, इसी तरह यहाँ पे आप देख रहे हैं ये अल्फ़ाबेट बा नज़र आ रहा है, इसके भी बहुत सारे मीनिंग्स हो सकते हैं, एक मीनिंग ये हो सकता है मुसाहिबत जिसको अरबी ज़बान में कहते हैं, यानी किसी चीज़ से मिले होने को, मररतु बिज़ैदिन मैं गुज़रा ज़ैद के पास से, यानी मैंने आपका जैसे नाम है फ़रीद साहब तो मैंने कहा जाल बी फरीद मतलब फरीद के साथ, तो व्हाट आई एम ट्राइंग टू से बा एक अल्फ़ाबेट मिल जाने से उसका मीनिंग उस लफ्ज़ के साथ अटैच हो जाता है, और बा का मतलब एक इस सेंस में भी हो सकता है। दूसरा एक चीज़ होती है इस्तेआनत, यानी किसी चीज़ से मदद हासिल करना, जब आप कहते हैं आउज़ु बिल्ला, अब वहाँ पे उसके साथ से मतलब क्या है, इस्तेआनत यानी कि हम अल्लाह से मदद मांग रहे हैं, ठीक है। तीसरी चीज़ इसमें ऐसे तबर्रुक के लिए भी ये मायनों में आता है, बाज़ चीज़ों में सिर्फ इज़्ज़त देने के लिए एहतराम के लिए लफ्ज़ बिल्ला आता है, ऐसे अरब वर्ल्ड में आप देखें तो अक्सर बिल्ला वल्ला वाओ का भी हर्फ आता है और इस तरह के अल्फाज बहुत सारे वो यूज़ करते हैं। तो अगर हम यानी इन इस कॉन्टेक्स्ट में इन डिफरेंट मीनिंग्स में देखें तो जब हम इसको तर्जुमा करेंगे बिस्मिल्लाह रहमान रहीम, तो एक तर्जुमा ये हो सकता है कि अल्लाह के नाम के साथ,
अल्लाह के नाम के साथ,
दूसरा मीनिंग हो सकता है अल्लाह के नाम की मदद से या बरकत से, कुछ भी मीनिंग हो सकता है। दूसरा अब अच्छा दूसरा नॉर्मली हर्फ से अरबी ज़बान में कोई भी जुमला वैसे तो नहीं बोला जाता, यानी आपको अगर कोई बंदा जो अरबी ज़बान से वाकिफ़ ना हो उससे आप खाली इतना पूछ लें बिस्मिल्लाह रहमान रहीम का मतलब क्या है तो आपको इन तीन में से कोई मीनिंग बताता है, बट आप इस आयत में देखें तो ये अल्लाह की मदद के साथ या अल्लाह के नाम के साथ या बरकत के साथ मैं शुरू करता हूँ, ये शुरू करता हूँ का लफ्ज़ इस आयत में कहीं पे भी नज़र नहीं आ रहा आपको। इसकी वजह ये, इसको हरफ़ जर बोलते हैं, मैं उस पर डिटेल में अभी नहीं जाता हूँ, लेकिन जब भी ये हरफ़ जर होता है ये 17 हरूफ होते हैं, बा ता काफ लाम वाओ, फिर ऐसे हरूफ कुरान में आते हैं मुज मुन खुला रब्बा हाशा मिन अदा अला, ये 17 हरूफ हैं जिनको हम कहते हैं हरफ़ जर, ये जहाँ पे भी आते हैं इनके पीछे एक महजूफ इबारत हमें ख़ुद ब खुद अज्यूम करनी होती है, जैसे यहाँ पे हम ये भी कह सकते हैं कि मैं पढ़ता हूँ या मैं बोलता हूँ या मैं कहता हूँ, हम इस तरह का कोई भी जुमला जो बोल रहे हैं کہنے کا مقصد صرف بتانے کا یہ ہے کہ وہ اس عبارت میں موجود نہیں ہے, تو اس کا میننگ یہ پھر عربی زبان کے جو قواعد ہیں اور جو اس کی ڈیفینیشنز ہیں اس کے حساب سے ہم خود ازیوم پھر آگے کر کے چلتے ہیں. اچھا, دوسری بات, اس سے ہم شروع کرنے سے پہلے ایک چیز اور دیکھیں کہ قرآن کے کچھ آداب کے بارے میں اگر ہم بات کر لیں تو پہلی چیز کیا ہے کہ سب سے پہلے یہ قرآن ہے, اسے ہم نے سمجھنا ہے یا اسے ہم نے صرف پڑھنا بھی ہے. تو اللہ نے فرمایا لا یمسو الا المطہرون, اس قرآن کو ہاتھ بھی نہیں لگاؤ جب تک پاک نہ ہو, یعنی کہ وضو نہ ہو, باوضو حالت میں ہی ہاتھ لگانا بہتر ہے. پھر اچھا جی, ہم نے وضو کر لیا, اب ہم نے قرآن کو کھولا, تو فاستعذ باللہ من الشیطان الرجیم, پھر اللہ نے کہا کہ اس قرآن کو پڑھنے سے پہلے اعوذ باللہ من الشیطان الرجیم پڑھو. تو قرآن کے لیے اعوذ باللہ من الشیطان الرجیم خاص ہے قرآن کے لیے, یہ کسی اور چیز کے لیے ہم یوز نہیں کرتے. بسم اللہ الرحمن الرحیم ہم دوسری چیزوں میں بھی, جیسے ہم نے درود شریف پڑھی, دعائیں پڑھیں, اس کے لیے ہم بسم اللہ سے اسٹارٹ کرتے ہیں. اعوذ باللہ خاص قرآن کے لیے ہے, تو قرآن شروع کرنے سے پہلے اعوذ باللہ پڑھنا واجب ہے. بسم اللہ پڑھنا بھی مسنون ہے ظاہر ہے, لیکن اعوذ باللہ پڑھنا واجب ہوگا, کیونکہ یہی اسکرپچرز جو ہوتے ہیں ان کو اگر غلط فارم میں استعمال ہو جائیں تو اس کا نگیٹو امپیکٹ بھی آ سکتا ہے, کیونکہ یہ کوئی عام چیز نہیں ہے, یہ تو بہت ہی اسٹرانگ ایک کتاب ہے. تو بہرحال یہ جو ڈفرینٹ آپ دیکھتے ہیں, یہ جعلی پیر ویر اور یہ جو گھوم رہے ہوتے ہیں, یہ ٹیکنیکلی اسپیکنگ یہ اسی کو مس یوز کرتے ہیں اس کے اپنے فارم میں. اس کے اندر ڈفرینٹ علماء نے کافی ڈیٹیلز لکھی ہیں کہ کس طرح سے ہوتا ہے, لیکن بہرحال خیر اس میں کوئی بلیو کرے یا نہ کرے, لیکن ہمیں جتنا کہا گیا ہم بس اس پہ عمل کریں تو اتنا ہی بہتر ہے ہمارے لیے. فائنلی نیکسٹ اسٹیپ پہ ہم پہلے اس کا ہم ترجمہ دیکھ لیتے ہیں پوری صورت کا. الحمدللہ رب العالمین, یعنی کہ تمام تعریفیں رب العالمین, تمام جو عالمین کا رب ہے اس کے لیے, الرحمن الرحیم جو رحمان ہے اور الرحیم ہے, دونوں کا میننگ سیم ہی ہو سکتا ہے رحم کے اعتبار سے, لیکن میں تھوڑا سا ڈیٹیل میں آگے جاتا ہوں کہ مائنر ڈفرینس کیا ہوگا. مالک یوم الدین, عباس کے رات میں جو سات ڈفرینٹ قراتیں ہیں, جیسے اس میں کہیں پہ ملک یوم الدین بھی پڑھا جاتا ہے, تو اس میں کوئی ایسا حرج نہیں ہے, میننگ زیادہ نہیں.
میں نے یہ ایکچولی سنا بھی ہے امریکہ میں.
جی 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 جی, وہاں ہوگا,
یہ غلط تو نہیں ہے کیا ہے, لیکن
صحیح ہے. ہاں وہ صحیح ہے, اس میں کوئی حرج نہیں ہے, اس سے میننگ زیادہ نہیں بنے گا. مالک کہتے ہیں یعنی کسی کی اونر ہونا کسی چیز کا, اور ملک کہتے ہیں بادشاہ ہونا, تو دونوں صورتوں میں اس کے میننگ میں کوئی زیادہ فرق ہمارا نہیں آتا. تو اور وہ دونوں قراتیں ثابت ہیں, صحابہ سے ساری جو سات قراتیں ہیں یہ سب ثابت ہیں. پھر ایاک نعبد و ایاک نستعین, کہ ہم تیری بندگی کرتے ہیں اور تجھی سے مدد مانگتے ہیں. اہدنا الصراط المستقیم, اور ہمیں صراط المستقیم پہ چلنے کی ہدایت عطا فرما. پھر صراط الذین انعمت علیہم, ان لوگوں کی راستے پر, یہ وہ راستہ جس پہ آپ نے انعام کیا, غیر المغضوب علیہم ولا الضالین, نہ کہ ان کے جو مغضوب یعنی کہ اللہ کے غضب کیے ہوئے ہیں, اور نہ ہی گمراہ یعنی کہ ضالین میں سے ہیں. تو یہ تو اس کا بیسک ترجمہ ہو گیا. پہلے آگے چلنے سے پہلے میں آپ سے سمجھنا چاہوں گا, آپ کے خیال, آپ کے دماغ میں اگر کوئی کوسچن ہو اس ترجمے سے ریلیٹڈ, پھر ہم اس کی اندر ڈیٹیل میں دیکھنا چاہتے ہیں کہ کیا.
نہیں, بیسکلی مجھے یہ تھا, ایک الرحمن الرحیم,
جی
اس کا ڈفرنس کیا ہے رحمان الرحیم کا, یہ تھا. دوسرا صراط المستقیم, تو یہ صراط المستقیم جو ہے یہ ہمیں کیسے, مطلب ٹھیک ہے وہ اللہ تعالیٰ سے دعا مانگتے ہیں, ہمیں کیسے پتہ ہے ایگزیکٹلی صراط المستقیم پہ ہم چل بھی رہے ہیں کہ نہیں.
جی
کوشچن تو اٹھتا ہے نا کہ میں سیدھے راستے پہ بھی ہوں کہ نہیں ہوں, کیا میں صحیح کر رہا ہوں نہیں کر رہا ہوں.
صحیح بات ہے.
اور دوسرا دس تھا وہ سے,
جی جی ٹھیک ہے ٹھیک ہے. دیکھیں اس کا آنسر آگے ہی صراط الذین انعمت علیہم آیا, یہ آپ کا کوشچن کا آنسر اسی صورت میں آگے آ گیا. اہدنا الصراط المستقیم, عام آدمی کو پہلے اللہ نے سکھایا کہ یہ دعا مانگو, یہ سب سے بڑی جامع دعا ہے, یہ ویسے بھی آپ کو آتے جاتے ہم سب کو مانگنی چاہیے, کیونکہ اصل مقصد زندگی کا وہی ظاہر ہے, صراط مستقیم پر چلنا ہے ظاہر. اور آپ کا کوشچن بالکل ویلڈ ہے, ابھی مزید ہم انشاءاللہ ڈیٹیل میں اس کے آگے جاتے ہیں, لیکن کیونکہ آپ نے کوشچن کیا تو پہلے اس کو ہم ٹیکل کرنے کی کوشش کر لیں. اور پہلے میں ایک منٹ بفور آئی گو ایڈ, میں آپ سے ایک چیز اور ڈسکس کرنا چاہوں گا, یہ ضروری نہیں ہے پاسبلی کہ میرے پاس ظاہر ہے ہر چیز کا آنسر ہو.
بالکل,
تو بعض اوقات ایسے بھی ہو سکتا ہے کہ آپ مجھ سے کوئی کوشچن کریں اور میرے پاس
رائے,
میں آپ کو کل بتاؤں گا یا میں خود اسٹڈی کروں گا. جی جی جی,
ہم لوگوں کو ساری چیزیں تو نہیں ہوتی, آئی ڈونٹ نو دی آنسر ٹو دیٹ بٹ آئی ول گیٹ اٹ فار یو
ایگزیکٹلی
یا میں تمہیں دیر سے بتاؤں گا یا میں نیکسٹ کلاس میں بتاؤں گا
یا آئی ول ورک آن اٹ جب
یا تم بھی دیکھو ذرا مجھے بتاؤ نیکسٹ ٹائم صحیح تو
کیونکہ وہ حدیث میں آتا ہے نا کہ ایک بندہ دوسرے کو سکھائے اس لیے کہ ممکن ہے وہ
نہیں نہیں
تو یاد نہیں ہے وہ ممکن ہے کہ جو سکھانے والا ہے اس سے زیادہ جو سیکھنے والا ہے اس کے پاس نالج ہو اور وہ کوئی ایسی بات بتا دے تو پاسبل ہے اینی ہاؤ جو میں نے اسٹڈی کیا ہے صراط الذین انعمت علیہم ان لوگوں کا راستے پر چلا جن پہ آپ نے انعام کیا انعمت علیہم ان لوگوں پر یہ لوگ کون ہیں اب آپ کا کوشچن کا آنسر تو آپ کو یہاں مل گیا نا کہ یہ ان لوگوں کا راستہ ہوگا جن پر آپ نے انعام کیا وہ راستہ ہم اللہ سے مانگ رہے ہیں وہ ہدایت ہم اللہ سے مانگ رہے ہیں صراط مستقیم وہ ہے جن پہ اللہ نے انعام کیا انعام اللہ نے کن پہ کیا اولائے کا انم ایک قرآن میں آیت میں اس کا جواب دوسری جگہ بھی آ گیا سو ایک اور ضمن میں بات کرتا ہوں کیونکہ بہت ساری ایسی چیزیں ہیں جن کا آنسر ہمیں قرآن میں ہی دوسری آیات میں مل جاتا ہے پھر حدیث میں پھر اس طرح تو اس کا آنسر ہمیں ایک دوسری جگہ قرآن میں آتا ہے اولائے کا انم اللہ من النبیین اس میں اللہ نے چار کیٹیگریز بتائی آپ یہ بے شک لکھ لیں اپنے پاس ایک دوسری آیت ہے میں آپ کو ایگزیکٹ کوٹ ابھی آیت کا کہیں نہ کہیں آگے آ جائے گا تو آئی ول کوٹ یو دا آیت مگر آیت مجھے یاد ہے چار لوگ ہوں گے جن پہ اللہ نے انعام کیا یہ اللہ نے قرآن میں فرمایا سب سے پہلے اللہ نے کہا اولائے کا ان اللہ من النبیین نبیوں پر نبیوں پر ایمان کیا والصدیقین پھر صدیقین پر انعام کیا تھرڈ نمبر پہ اللہ نے فرمایا والشہداء اور فورتھ نمبر پہ اللہ نے کہا والصالحین اولائے کا انعم اللہ من النبیین والصدیقین والشہداء والصالحین ان چار لوگوں پہ اللہ نے انعام کیا اب اس کو آج کل کے پرسپیکٹو میں ذرا رکھنا ضروری ہے کیونکہ پہلا انعام کیا اللہ نے نبیوں پر نبیوں کا تو نبوت تو ختم ہو گئی نبی تو اب کوئی اور نیا پیدا ہونا نہیں ہے تو وہ دروازہ ہمارے لیے آج جیسے ہم لوگ بات کر رہے ہیں تو ہمارے لیے وہ دروازہ بند ہو گیا
بالکل
دوسرا انعام کیا صدیقین پر تو صدیقین تو اس زمانے میں اس سے مراد تو ابو بکر صدیق ہیں یا عمر ہیں یا صحابہ کرام ہیں وہ لوگ ہیں بڑے بڑے اور وہ بھی آج کل اگر ہم ڈھونڈنے جائیں تو وہ پاسبل ہی نہیں ہے ملنا تھرڈ انعام کیا اللہ نے شہداء پر شہداء ظاہر ہے اگر ان پہ اللہ نے انعام کیا انہیں اتنا بڑا مرتبہ عطا فرمایا لیکن وہ تو فوت ہو گئے یعنی کہ شہید ہو گئے اب تو وہ اس دنیا میں نہیں ہے تو ہم ان سے بھی کنسلٹیشن نہیں کر سکتے تو آج کے زمانے میں یہ فورتھ آپشن باقی ہے ہمارے پاس صالحین کا صالحین کا آپشن ہمارے پاس باقی ہے ہمیں ان کے راستے پر چلنا ہے جو صالحین کا راستہ ہے اسی لیے ایک دوسری جگہ آتا ہے نا فاسألوا اہل الذکر ان کنتم لا تعلمون اگر تم کسی بارے میں نہ جانتے ہو تو اہل ذکر والوں سے یا جو صالحین ہیں نیک اللہ والے لوگ ہیں آج بھی کہیں نہ کہیں ان کو ڈھونڈیں گے انہیں دیکھیں گے تو ان جیسا بن جائیں گے یا اگر ہمارے سامنے کوئی نہیں بھی ہے فار ایگزامپل پاسبل ہے میرے سامنے مجھے کوئی نظر تو میں کہہ رہا تھا پاسبل ہے کہ ہمارے سامنے کوئی صالحین میں سے کوئی نہ موجود ہو اٹ از ویری پاسبل تو لیکن ہم نے اللہ سے دعا یہ مانگنی ہے کہ ہمیں ان کے راستے پر چلا دے ان کا جو بھی راستہ ہے جو بھی ان کا راستہ ہے یہ اللہ ہمیں خود ہدایت دے دے اور ہدایت کے لیے ایک بات یاد رکھیں ایک جگہ پہ قرآن میں اللہ نے نبی کریم صلی اللہ علیہ وسلم سے فرمایا انک لتہدی علی صراط المستقیم کہ بے شک آپ صراط مستقیم کی طرف لوگوں کو لے کے جاتے ہیں یہ اللہ نے نبی کریم صلی اللہ علیہ وسلم سے ایک جگہ قرآن میں فرمایا لیکن ایک علمی نقطہ میں آپ وہاں پہ اور یہاں پہ اگر ڈفرینس دیکھیں یہاں پہ کیا آ رہا ہے اہدنا وہاں پہ آ رہا ہے انک لتہدی لام کا لفظ آ رہا ہے لام کا حرف آ رہا ہے لتہدی ایک یعنی کہ ہدایت کا لفظ ہے تہدی اور لام اس کے ساتھ اٹیچڈ ہے ٹھیک ہے لام کے بعد ہدایت ہے انک لتہدی لام کا حرف ہے اور پھر ہدایت ہے یعنی کہ آپ لوگوں کو ہدایت دے سکتے ہیں اس کے ساتھ گائیڈ کر سکتے ہیں اور یہاں پہ کوئی حرف نہیں آ رہا اس سے آسان زبان میں ایسے سمجھیں کہ مثال کے طور پہ آپ یہاں پہ نئے آئے ہیں بہت عرصے بعد آپ مجھ سے پوچھتے ہیں جی کوئی جگہ آپ نے جانا ہے ڈیفینس میں ہائپتھیٹیکلی اسپیکنگ آپ کو دو دریا جانا ہے وہاں ادھر کلاچی جانا ہے آپ کو وہاں ریسٹورنٹ ہے جی ٹھیک ہے آپ مجھے کہتے ہیں یار مجھے راستہ بتاؤ میں آپ سے کہتا ہوں اچھا آپ ایسا کریں جی یہاں سے آپ یوں نکل جائیں یہ آپ شہید ملت فلائی اوور سے اسٹریٹ ایکسپریس وے سے جائیں اتحاد پہ آپ سیدھا سیدھا اینڈ تک جائیں وہاں ولیج سے آپ چلے جائیں اور میں آپ کو راستہ بتا دیتا ہوں کہ یہ راستہ ہے یہ ہے لا تہدی کہ میں نے آپ کو راستہ بتا دیا दूसरा इसका ऑप्शन ये हो सकता है, मैं आपको बोलता हूँ आपने वहाँ जाना है, कोई मसला नहीं है, मैं आपका हाथ पकड़ के आपको गाड़ी में बैठाता हूँ और ख़ुद आपको ले जाता हूँ। तो माइनर डिफरेंस क्या हुआ कि एक लातहदी यानी कि उन्होंने हमें हिदायत का रास्ता दिखा दिया कि ये हिदायत का रास्ता है, इस पर चले जाओ, यहाँ पर कोई वास्ता नहीं है बीच में। जब हम अल्लाह से हिदायत मांग रहे हैं तो बस डायरेक्ट अल्लाह से हिदिनस सिरातल मुस्तकीम, अब हमें किसी की ज़रूरत नहीं है, कोई थर्ड पर्सन हमारे बीच में नहीं है, डायरेक्ट अल्लाह ने हमें हाथ पकड़ के कोया डायरेक्ट सिराते मुस्तकीम पर पहुंचा देना है। ठीक है, और ये मैं ज़रा ब्रीफली इन चीज़ों पे जा रहा हूँ डिटेल में जाने से पहले जो इम्पोर्टेंट है। अच्छा, एक चीज़ आप और गौर करें, अब आपने ये देखा होगा, यहाँ देखें अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, रब्बिल आलमीन, ये आलमीन का लफ्ज़ आया यहाँ पे। एक अरबी ज़बान और हिब्रू, ये दो सिस्टर लैंग्वेजेस हैं, हिब्रू एंड अरबिक, क्योंकि आपको पता है दोनों एक ही इनकी जो और जीनियोलॉजी है ये ऊपर से एक ही उससे निकलते हैं। ये दो ये ऐसी लैंग्वेजेस हैं जिनके अंदर नॉर्मल ज़बान में उर्दू में आप देखते हैं इंग्लिश में होते हैं, एक होता है सिंगुलर टेंस, एक होता है प्लूरल टेंस, जिसको वाहिद और जमा कहेंगे। अरबी ज़बान में एक होता है वाहिद, एक होता है तस्निया, यानी कि टू के लिए फॉर्म अलग इस्तेमाल होता है, और इसी तरह हिब्रू में भी, और प्लूरल के लिए एक अलग टेंस इस्तेमाल होता है, यानी कि सिंगुलर टेंस देन सेकंड टू का टेंस, पता नहीं इसको इंग्लिश में बोलते भी क्या है इसके लिए वर्ड, इंग्लिश में क्योंकि सिंगुलर है या प्लूरल है, उर्दू में भी वाहिद है या जमा है, लेकिन अरबी जबान में वाहिद है, फिर तस्निया है और फिर जमा है। अब यहाँ पर लफ्ज़ आ रहा है आलमीन, आलम एक लफ्ज़ है, वाहिद सिंगुलर टेंस, आलमान या आलमीन ये होगा इसका तस्निया, इसका जमा है आलमीन, यहाँ पे जमा लफ्ज़ आ रहा है, जमा प्लूरल, इसकी क्या वजह है आपके ख्याल में, क्या वजह हो सकती है?
मोर देन वन आलम,
मोर देन वन आलम पॉसिबली, अब वो आलम से क्या मुराद होगी, अब देखें हम स्पेसिफिकली तो जाहिर है हमें नहीं पता कि क्या इसका मतलब है, जमाना मुराद हो सकता है इससे, डिफरेंट गैलेक्सीज, डिफरेंट ऑर्बिट्स, पता नहीं जो भी यूनिवर्स के अंदर हैं डिफरेंट आलम, वो मुराद हो सकते हैं। लेकिन एक तीसरी ओपिनियन मैंने कहीं पढ़ी, मुझे इंटरेस्टिंग लगी, आलमीन से एक मुराद ये भी हो सकती है एक दुनिया का आलम है, इसे कहते हैं आलम दुनिया, फिर एक होता है आलम बरज़ख, यानी कि मरने के बाद जो कब्र से लेकर यौमल क़यामा तक का आलम, और एक थर्ड टेंस, थर्ड होता है आलम अरवाह, सॉरी एक सेकंड रुके, आलम अरवाह होती है पहले, जब एक कुरान में जगह अल्लाह ने कहा ना अलस्तु बिरब्बिकुम, क्या मैं तुम्हारा रब नहीं हूँ, तो तमाम की तमाम अरवाह ने कहा कालू बला, सब अरवाह को अल्लाह ने बनाने से पहले, या आदम अलैहिस्सलाम की भी तख्लीक से पहले सब रूहों को, तमाम दुनिया के जितने भी स्पीसीज़ हैं सबकी अरवाह को जमा किया, और अल्लाह ने कहा अलस्तु बिरब्बिकुम, और सब ने कहा कालू बला, हाँ क्यों नहीं, आप हमारे रब हैं। तो एक वो आलम था आलम अरवाह का, यानी कि पैदा होने से भी पहले का एक आलम था जो हमारी अरवाह का आलम था, फिर आलम दुनिया, फिर आलम बरज़ख मरने के बाद, और फिर फोर्थ नंबर पे आलम आखरत। अब ये प्लूरल फॉर्म में आ गए, अगर हम सिर्फ इसको बोलेंगे एक आलम दुनिया है एक आलम आखरत है, तो फिर इस लफ्ज़ को आलमान होना चाहिए था या आलमीन होना चाहिए था।
ये तो पांच हो गए, बिल्कुल सही है,
तो
चार हो गए।
तो जब हम प्लूरल में पढ़ रहे हैं, जी जी, तो
जी
नहीं नहीं कर लें आप,
नहीं नहीं उसको
सही है। तो जब हम इसको क्योंकि प्लूरल पढ़ रहे हैं तो हमें कुरान में कोई भी चीज़ अननेसेसरली तो हो नहीं सकती, तो इसका कोई ना कोई मीनिंग हमें समझने के लिए, एक मीनिंग मैंने आपको ये बताया ये पॉसिबल हो सकता है, चार आलम हो गए, आलम अरवा, फिर आलम दुनिया, आलम बरज़ख़ एंड देन आलम आखरत, उसके भी बाद आएगा, क्योंकि ये चीज़ आगे अभी रिलेटेड आएगी इसमें, तो मैं इसलिए बता रहा था। सही है, फिर अर्रहमान अर्रहीम, यहाँ पे टेक्निकली इन हरूफ में अगर आप देखें तो बहुत ज़्यादा, तो मैं नहीं कहूँगा कि कोई बहुत ज़्यादा फ़र्क मीनिंग के एतबार से है, क्योंकि एक को वही मेहरबान और नया रहम करने वाला है, लेकिन अर्रहमान अल्लाह के लिए ख़ास है। एक इसमें डिफरेंट ओपिनियंस मैं आपको बता रहा हूँ जो उलमा ने लिखे हैं, लेकिन एक ये ओपिनियन एक उसमें सामने है कि अर्रहमान अल्लाह के लिए ख़ास है, और रहीम जनरल किसी के लिए भी हो सकता है, और ایک پاسبل یہ ہو سکتا ہے کہ الرحمن سے وہ رحمت مراد ہے جو آخرت میں اللہ کرے گا, اور الرحیم سے وہ رحمت مراد ہے جو دنیا میں اللہ ہمارے اوپر کر رہے ہیں. تو اس طرح سے مائنر سے سمجھیں کہ ڈفرینس کے ساتھ ان دونوں کے اندر ڈیٹیل آگے آئے گا. یہ
ایگزیکٹلی آئی تھنک میں نے بھی یہی پڑھا تھا, جو بھی آ رہا ہے دنیا کے دلی اور رحیم اور آخرت کے اور رحمان.
جی جی ایسے بھی آ رہا ہے, اور یہ آگے بھی ابھی ڈیٹیل میں آئے گا انشاءاللہ. یہ تو میں جو بیسک سمجھیں پہلے سمری میں جا رہا ہوں. مالک یوم الدین تو ظاہر ہے چلیں اس میں اور ڈیٹیل میں ابھی ہم جائیں گے, میں صرف اس کے اندر جو کی پوائنٹس ہیں اس پہ ذرا غور کرنا چاہ رہا ہوں پہلے. اچھا ایاک نعبد و ایاک نستعین ظاہر ہے, اور ایک یہ عربی قاعدہ ہے, عربی کا جو گرامر کا رول ہے کہ ایک ہوتا ہے اسم ایک ہوتا ہے فعل, یعنی کہ ناؤن اینڈ ورب. یہاں پہ یہ جو نعبد ہے یہ ورب ہے. نارملی جب بھی کوئی سینٹنس ہوتا ہے یا وہ اسم سے سٹارٹ ہوتا ہے یا وہ فعل سے سٹارٹ ہوتا ہے, یا وہ یعنی کہ جیسے الحمد حمد الحمد الف لام جس لفظ کے اوپر بھی آ گیا وہ اسم میں کی کیٹیگری میں چلا گیا. باقی جتنی جگہ بھی آپ دیکھ رہے ہیں تو کوئی نہ کوئی اسم سے سٹارٹ ہو رہا ہے یا فعل سے. یہاں پہ ای آ کا کوئی نہ اسم ہے نہ حرف ہے فعل ہے, یہ تو ایک اس میں اشارہ اس کو عربی زبان میں کہتے ہیں, یہ تیری ہی بس اس کا یہ مطلب ہے. لیکن اس کو لانے کا پہلے میننگ یعنی کہ فعل سے پہلے بھی اللہ یہ لائے کہ تیری ہی عبادت کرتے ہیں, اور کسی کو کہ کوئی عبادت کے نہ لائق ہے نہ مدد کرنے کے یا طلب کرنے کے لائق ہے, اس لیے اللہ نے ای آ کا سے سٹارٹ کیا, نعبدو و ای آ کا نہیں کہا بلکہ ای آ کا نعبدو کا. تو یہ ایک علمی سارٹ آف اس کے اندر نقطہ یہاں پہ یہ بھی نظر آتا ہے ہمیں. ایک امپورٹنٹ چیز اور میں آپ کو یہاں پہ اس کے ذہن میں کیونکہ بتانا ضروری ہے, آج کل کنفیوژن ہوتا ہے. اب جیسے اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم اس پہ ہم آتے ہیں. آپ نے ابھی یہاں پہ اس دوسری آیت میں دیکھا چار لوگوں پہ اللہ نے انعام کیا. اس میں بہت سارے لوگ آج کل ایک کنفیوژن یہ بھی ہوتا ہے, خاص طور سے اگر آپ مدینہ ٹریول کریں نا تو آپ کو یہ کنفیوژن نظر آئے گا. اس ایک امت کا اجماعی اس میں ایک عقیدہ یہاں پہ کیونکہ اس آیت سے اسٹیبلش ہوتا ہے, وہ یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم اور تمام انبیاء, حدیث پاک میں آتا ہے الانبیاء احیاء فی القبور یصلون, کہ جو انبیاء ہوتے ہیں وہ اپنی قبروں میں زندہ ہوتے ہیں اور وہ نماز پڑھتے ہیں. اور اس سے جیسے معراج کے واقعے پر بھی ایک اسراء سورہ اسراء میں آپ پڑھیں گے سبحان الذی اسرا بعبدہ لیلا من المسجد الحرام الی المسجد الاقصی الذی بارکنا حولہ, کہ یہاں سے لے کر وہاں تک گئے اور وہاں موسیٰ علیہ السلام کو دیکھا وہ اپنی قبر میں نماز پڑھ رہے تھے. تو اکثر لوگ اس میں کنفیوژن ہوتے ہیں کہ نہیں یہ قرآن کے خلاف ہے یہ بات, اس کو بلیف کرنا, لیکن ایسا نہیں ہے. کیونکہ اس آیت میں آپ نے دیکھا انعمت علیہم میں پہلا اللہ نے سب سے بڑی ٹاپ لیول پہ کیٹیگری میں آیا ہے انبیاء, پھر اس سے نچلا سیکنڈ سٹیج پہ یا سیکنڈ ٹیئر پہ یا دوسرے درجے پہ آئے صدیقین, اور تھرڈ درجے پہ آئے شہداء. شہداء کے بارے میں آگے ہم سورہ بقرہ میں ہی پڑھیں گے, لا تقول لمن یقتل فی سبیل اللہ اموات بل احیاء ولکن لا تشعرون, کہ انہیں آپ غلطی سے مردہ, لا تقول لمن یقتل فی سبیل اللہ اموات, انہیں تم موت یعنی کہ ان کو موت آئی یہ بولو بھی نہ, یہ اللہ نے اتنی اسٹرکٹ لینگویج میں ہمیں کہا. تو جب تھرڈ لیول کے لیے ہمیں یہ کہا گیا کہ انہیں بولنا بھی نہیں ہے, تو اس سے اوپر جو لیول پہ فرسٹ سٹیج پہ جن پہ اللہ نے انعام کیا جو کہ انبیاء ہیں ان کے بارے میں ہم کیسے گستاخی کریں. تو یہ ایک آج کل اس کے بارے میں بہت زیادہ پروپگیٹ چیز ہو رہی ہوتی ہے, اور اسپیشلی وین یو گو ایون مسجد نبوی میں باقاعدہ ایک پراپر پروپگینڈے کے تحت اس کو غلط کرنا, کہ فار وٹ ایور ریزن, اس میں ابھی نہیں جانا چاہ رہا, اس کے پیچھے بھی احادیث سے بہت ساری چیزیں آپ کو بیک گراؤنڈ میں, ایک دس از اے پولیٹیکل تھنگ, اٹس این انٹرنیشنل پالیٹکس وچ از گوئنگ آن رائٹ ناؤ, یہ مقام نہیں ہے اس پہ ہم آیت پہ چل کے چلیں گے انشاءاللہ, یا آپ اسے الگ سے کر سکتے ہیں. لیکن اس سے یہ ہمیں عقیدہ بھی سمجھ آتا ہے کہ لا تقول لمن یقتل اللہ یا فی سبیل اللہ اموات, تو جب شہداء زندہ ہو سکتے ہیں تو انبیاء کے لیے اللہ کو اپنی رسپیکٹیو مقامات میں زندہ رکھنا کوئی بگ ڈیل اللہ کے لیے نہیں ہے, ٹھیک ہے. ولاک اللہ تشرون ہمارے ذہن میں ہمارے مائنڈ میں یہ بات نہ آئے وہ ایک الگ چیز ہے, لیکن مائنڈ میں نہ آنے کے لیے بھی پھر لوگ سلی کویسچن کوئی آپ سے کر سکتا ہے. اگر آپ نے کسی کو بات بولی کوئی آپ سے سلی کویسچن کرے گا, اچھا وہی کھاتے پیتے نہیں ہیں یہ نہیں کرتے یا ایکسیٹرا نعوذ باللہ, اس میں بھی کوئی ایسا حرج نہیں ہے. اگر آپ غور کریں تو ایک بندہ اگر سو رہا ہے تو وہ ٹیکنیکلی اس کے لیے اللہ نے قرآن میں کہا کہ یہ مرا ہوا ہے, یہ بندہ سونے کے لیے اور مرا ہوا ہونے کے لیے سملر الفاظ استعمال ہوتے ہیں قرآن کریم میں بھی.
تو اگر شکر ادا کرو
آپ میڈیکل لائن میں, آپ مجھے اور
لائف
بھی چل رہے ہیں, اور ایک بندہ ہے کوئی بیڈ ڈریم دیکھ رہا ہے, اگر بیڈ ڈریم دیکھ رہا ہے تو وہ اس کے اوپر وہ اثرات فیل کر رہا ہے باقاعدہ, اکثر ہم دیکھتے ہیں کہ. تو اینی ہاؤ
جی,
خیر یہ ذرا ایک امپورٹنٹ چیز آج کل اس پہ بہت امپورٹنٹ پروپگیٹ ہو رہی ہے, تو اگر آپ کا کوئی کوشچن اس حوالے سے بھی ہو.
میں تو یہی سنا تھا کہ جب آپ درود شریف بھیجتے ہیں, بلکہ آپ جب حضور محمد صلی اللہ علیہ وسلم کے روضے کے قریب سے گزرتے ہیں تو سلام کرتے ہیں
جی,
تو ایکچولی حضور محمد صلی اللہ علیہ وسلم نظر اٹھا کے
جواب دیتے ہیں. بالکل
سنا تھا. تو اور یوزلی یہ بھی میں نے سنا ہے کہ وہ جالی کے اندر ایسے دیکھنا نہیں چاہیے, کسی کے گھر میں آپ اجازت مانگ کے نہیں,
مانگ کے
اجازت
مانگ, بالکل آداب کے خلاف,
آداب کے خلاف. تو یوزلی ہوتا ہے کہ بس جائیں وہاں
سلام کریں,
سلام کریں اور ان کو سلام بھیجیں اور آگے بڑھیں
جی جی جی,
یا جتنی دیر کھڑے رہیں
بالکل
پڑھیں جو بھی ہے, لیکن بس گستاخی نہیں. تو ایکچولی وہ ان کو اب وہ ملتا ہے کہ آپ کے اس بندے نے آپ کو
سلام کیا. بالکل
وہ کے جواب,
اور ایسی بہت ساری حدیثیں آپ کو ملتی ہیں کہ یہ جو میرے پہ سلام پڑتا ہے وہ فرشتے میرے تک پہنچاتے ہیں. ہاں اس میں ہمیں ظاہر ہے ڈیفرینشیٹ کرنا ضروری ہے کہ ظاہر
ہے آپ سلام اور درود
پڑھیں, یا ایھا الذین آمنوا صلوا علیہ کما سلموا تسلیما. بالکل قرآن میں اٹ از ان آرڈر ٹو ایوری بڈی. تو اینی ہاؤ یہ صرف کیونکہ انعمت علیہم سے اس کی ایک دلیل نکلتی ہے ساتھ میں, تو میں نے کہا آپ کو اس پہ برد. اچھا آگے چلتے ہیں پھر, غیر المغضوب علیہم ولا الضالین. یہاں پہ اگین پھر ایک نارمل مطلب کیا ہے کہ جن پر اللہ کا غصہ ہو, مغضوب یعنی کہ غضب ہو, ان میں سے ہمیں نہ بنا, اور جو ضالین ضلالت عربی زبان میں ضلالت ویسے کہتے ہیں گمراہی کو, اندھیرے کے لیے بھی لفظ ضلالہ استعمال ہوتا ہے, اور اس طرح سے بہت سارے معنوں میں, ان دو لوگوں میں سے ہمیں نہ بنا. اس میں ڈفرینٹ اس میں بھی پھر علماء کی ڈفرینٹ اوپینینز ہیں. ایک اوپینین یہ ہے کہ مغضوب یہ وہ جو غضب کیے ہوئے لوگ ہیں, یہ وہ ان سے یہود مراد ہیں, جیوز, کیونکہ ان یہ سب جانتے تھے یعرفون کما یعرفون ابنا ہوں, یہ آپ کو ایسے پہچانتے ہیں جیسے اپنے بیٹے کو پہچانتے ہیں, لیکن مانتے نہیں ہیں. تو ان پہ اللہ کا خاص ضدی تھے جی جی, تو خاص غضب تھا اللہ کا. تو یہ مراد ہے, ایک اوپینین یہ ہے کہ اس سے غضب سے یہ مراد ہے, اور ضالین سے نصارہ مراد ہیں پاسبلی, ایک اوپینین یہ ہو سکتا ہے, کیونکہ وہ یعنی اسی عقیدے کو وہ اس میں ایگزیجریٹ کر گئے. یعنی اس سے سمجھ جو آ رہا ہے وہ بات اس آیت سے آپ کو, کہ اعتدال یعنی کہ جو اس کو کہتے ہیں میانہ روی, یہ سینٹر لائن ایک بیلنس کرنا عقائد کے اندر بھی دین میں بھی بہت ضروری ہے. اب کوئی بندہ ہے, اس کی اکثر آپ سنتے ہیں بھائی وہ دین کے نام پہ نکل گیا یار, اس کی وائف پریگننٹ ہے, بچے چھوٹے ہیں, ماں باپ پریشان ہیں, ضرورت مند ہیں, چھوڑ چھاڑ کے نکل گیا, تو دیٹ از ناٹ بیلنسنگ. تو ہر چیز میں اعتدال ضروری ہوگا, ایون دین کے اندر بھی سب چیزوں کو ساتھ لے کے چلنا ضروری ہوگا. معاشرت بھی دین کا حصہ ہے, معاملات بھی دین کا حصہ ہے, اور اوور آل جو بعض اس میں بھی علماء نے لکھا ہے, پورے دین کا اگر آپ خلاصہ دیکھیں نا, تو اس کو آپ پانچ ڈفرینٹ چیزوں میں ڈیوائڈ کر سکتے ہیں. سب سے پہلے آپ کے عقائد ہو گئے, آپ کا دین کا عقیدہ کیا ہے, پھر آپ کے اعمال ہو گئے, نماز, روزہ, حج, زکوٰۃ, پھر معاشرت ہے جو آپ کے کاروبار کا اور یہ طریقہ کار ہے, آپ کاروبار میں کسی کو جھوٹ بولتا ہے, کوئی بندہ نہیں بولتا,
بیلنسنگ,
حساب کتاب, پھر معاملات ہیں, پھر معاملات ہیں کہ جی لوگوں سے میرا لین دین کیسا سلوک ہے کرنے کرانے کا, یہ سب ہیں, اور پھر ففتھ نمبر پہ معاملات, معاشرت, اور معاملات, معاشرت, اور لین دین کا, اور کیریکٹر کا جو ہمارا حساب کتاب ہوتا ہے کہ آپس میں یہ بندے کا اپنا کیریکٹر کیسا ہے.
ایک تو پہلا کیا تھا,
عقائد,
عقائد,
اعمال,
عقائد, اعمال,
اعمال, معاملات,
معاملات,
معاشرت,
معاشرت, بزنس, ٹریڈ,
بزنس, ٹریڈ,
ٹھیک ہے,
اور
کیریکٹر,
کیریکٹر. اچھا अब अगर आज के इसको कॉन्टेक्स्ट में आप समझें कि पूरा ये आपका दीन इन पांच डिफरेंट ये शोबे हैं, डिफरेंट ब्रांचेस हैं दीन की, इन पांच ब्रांचेस को आप इक्वली डिवाइड कर दें, ईच 20% ईच दे दें इन सबको, ठीक है, 100 से डिवाइड करेंगे तो 20% ईच मिल जाएगा। आज आपको जो बेहतरीन टॉप ऑफ द लाइन मुसलमान मिलेगा दुनिया में, उसके अकायद माशाल्लाह अल्हम्दुलिल्लाह पूरे दलाइल के साथ साबित होंगे और प्रॉपर पुख्ता बिल्कुल जमा हुआ होगा अपने अकायद पे, उसके जो आमाल होंगे वो भी इंशाल्लाह आपको 20 out of 20 मिलेंगे, नमाज़ों में सबसे आगे होगा, हज रोज़े ज़कात सबसे पूरा पूरा कर रहा होगा, लेकिन बाकी तीन चीज़ों पे जब आप जाएंगे ना उसके, तो वो सब ज़ीरो होगा। माशरत में क्या कर रहा होगा, वो धोखा दे रहा होगा, फ्रॉड दे रहा कर रहा होगा, फिर मामलात लोगों के साथ एक दूसरे से डंडी मार रहा होगा, झूठ बोल रहा होगा, इसी तरह उसका अपना कैरेक्टर ऐसा होगा, सामने कुछ कर रहा होगा पीछे कुछ कर रहा होगा। तो व्हाट आई वाज ट्राइंग टू से इज़ के अगर आप इसको पासिंग मार्क्स में भी लेते हैं, ये उलमा ने लिखा है, तो 100 में से जो टॉप ऑफ द लाइन मुसलमान होगा वो 40% इस्लाम पे होगा टेक्निकली। अब उस 40% पे होने की क्या गारंटी है कि वो 40% पूरा कबूल होगा, और पासिंग मार्क्स इज़ 50%, क्योंकि जो पलड़ा होगा आखिरत में वो तो इस बेस के ऊपर होगा कि जिसके गुनाह और सवाब आपस में गुनाह एक ज़रा सा भी ऊपर निकल गया तो वो गया खुदा ना खास्ता अल्लाह ना करे। अब यहाँ पे अगर वो 40% पूरा का पूरा दीन पे भी है तो बाकी 60 में अगर वो फेल हो रहा है तो टेक्निकली ये एक समथिंग टू थिंक अबाउट, समथिंग टू वरी अबाउट एंड समथिंग वेरी कंसर्न अबाउट, और ये आजकल बहुत कॉमन क्योंकि नज़र आ रहा है, और इस पर आजकल मैंने कई उलमा से भी सुना है, और इस पर हमें फोकस करने की भी ज़रूरत है। दीन में अकायद अपनी जगह एम्फसिस है, इम्पोर्टेंस है, नमाज रोज़ा ज़कात ये अपनी जगह पे एम्फसिस, ये दो बिल्कुल है,
सोशल
मामलात भी होने चाहिए,
बिजनेस में भी होना चाहिए,
हर चीज़ में एक्सेल करना चाहिए, ना कि सिर्फ इसमें। तो ये पांचों को उसमें रखना
बहुत अच्छी बात है, 20% ना लो सब में कम से कम 17% या 18%
15% 10% भी ले लें, मैं कहता हूँ आप ठीक है, नफली ये बातें आपकी कम है लेकिन आपने किसी को धोखा नहीं दिया, क्योंकि वो हदीसे में पाक में आता है ना, एक वो साहबी ने पूछा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से, क्या मुसलमान जिना कर सकता है, उन्होंने कहा हाँ कर सकता है, उन्होंने कहा क्या मुसलमान चोरी कर सकता है, उन्होंने कहा हाँ चोरी भी कर सकता है, उन्होंने कहा क्या मुसलमान झूठ बोल सकता है, उन्होंने कहा नहीं मुसलमान झूठ नहीं बोल सकता, लेकिन आजकल आप देखेंगे तो झूठ तो बोलना कोई बिग डील नज़र ही नहीं आती। तो खैर कहने का मकसद ये है कि इन सब चीज़ों के अंदर दीन इज़ अ कॉम्पैक्ट पूरी चीज़ का मिक्सचर, सिर्फ कोई ये समझ ले कि यार बस मेरा मैं बहुत बड़ा आलिम बन गया हूँ, अब मैं समझे मुझे किसी चीज़ की ज़रूरत ही नहीं है, मैं बस नमाजें रोज़े करता रहा हूँ और मैं फारिग हूँ, तो नहीं, ये इस्लाम नहीं है, ये इस्लाम नहीं है, ये कुरान ये नहीं कहता, कुरान में आगे चल के हम आयतों में देखेंगे इसके। और फाइनली मेरा ख्याल है आज इसको मैं जहाँ कंक्लूड एक लास्ट बात यहाँ पे इसी के मुतालिक ये कर देता हूँ, एक थर्ड ओपिनियन उलमा ने मखज़ूबी अलैहिम वलज़्ज़ालीन से ये भी लिया है। मैंने आपको पहले एक बताया था, दो बताए थे,
पहले आपने ये बताया था कि लोग जो एक्सट्रीम में जूज
हाँ
वो एक्सट्रीम में चले गए
वो गजब किए,
वालमीन जो है वो नसारा से मुराद हो सकती है
जी, ये
जो कि थोड़ा एक्सटेंड कर चुके हैं, तो बैलेंसिंग थीम में
बैलेंसिंग हाँ बैलेंसिंग से ये बात
स्टार्ट हुई, फिर आपने ये
पांच बताए ठीक है, और एक ओपिनियन इसमें ये भी हो सकता है कि गैर मखज़ूबी अलैहिम, क्योंकि रास्ते पे तो हमने उनके चल रहे हैं अनमता अलैहिम के जिन पे इनाम किया है, अब बहुत से लोग वो हैं बाज़ लोग जो दीन में हुज्जतें निकाल के कमी करना शुरू कर देंगे, मामलात में एक साबित शुदा मसला होगा उसमें कमी कर रहे होंगे, और बाज़ वो होंगे जो उसमें एडिशंस कर रहे होंगे, ये चीज़ दीन में साबित ही नहीं है, इसमें अपनी तरफ से मनगढ़ंत लगा अपने बेनिफिट्स के लिए, अपनी ज़ाती मफाद के लिए, तो इससे ये वो लोग भी मुराद हो सकते हैं, उलमा ने ये लिखा है, यानी इसके हम नथिंग स्पेसिफिक मुराद नहीं ले सकेंगे कि ये इससे यही मुराद है, एक ही है कि इससे नॉर्मल जनरल मखज़ूबी अलैहिम वलज़्ज़ालीन दोनों से ही काफिर और मुस्लिम नॉन मुस्लिम मुराद है।
अच्छा एक सवाल आपसे
जी है। जी बिल्कुल,
कि जिस तरह हम लोग समझ लें नमाज पढ़ने
जी,
आई मीन इट्स काइंड ऑफ ये तो ऑब्वियस, लेकिन मैं इसको जनरल बोल
हाँ, नहीं बोल
कि हम नमाज पढ़ते हैं तो नमाज समझ लें 10 हैं पूरी जो टोटल हैं, फॉर एग्जांपल आप के 4 सुन्नत पढ़ ली, 4 फर्ज, 2 सुन्नत, ये सब मौकदा है और फर्ज है, इसके अलावा हम 2-3 नमाजें और पढ़ लेते हैं, नफल पढ़ लेते हैं, थोड़ा और नफलें पढ़ लेते हैं, तो वो एडिशन तो नहीं हुआ ना दीन में?
नहीं नहीं नहीं, जो साबित शुदा मीन्स,
मेरा कहने का मकसद ये था कि लोग हर चीज़ को एडिशन के तौर पे बोलते हैं कि वो क्या वर्ड है उसका, بدعت. تو وہ ٹھیک ہے, اس کا ریفرنس کیا ہے, مطلب
اس کا
کس لیول پہ بدعت ہو جاتا ہے اور کس لیول پہ اٹس اوکے ٹو بی,
جی جی جی,
کہ آپ نے ایک دفعہ وہ پڑھ لیا تو بھلے دو دفعہ پڑھ لیا آپ نے.
دیکھیں ایک حدیث میں آتا ہے فَإِنَّهُ مَنْ يَعِشْ مِنْكُمْ بَعْدِي فَسَجَدَ اِخْتِلَافًا كَثِيرًا, کہ میرے بعد تم دیکھو گے بہت سارے اختلافات جو آج کل آپ دیکھ رہے ہیں. ایگزیکٹلی آپ کا سوال یہیں پہ آتا ہے, بہت سارے کنفیوژنز ہیں. ایک بندہ کہتا ہے یار یہ کرو, ایک کہتا نہیں کرو, میں کس کی مانوں؟ تو حدیث میں اس کا آنسر ہے فَإِنَّهُ مَنْ يَعِشْ مِنْكُمْ بَعْدِي فَسَجَدَ اِخْتِلَافًا كَثِيرًا. جب ایسا ہوگا, جب ایسے کنفیوژن پیدا ہوں گے اور آپ کو اب سمجھ نہیں آ رہی کہ میں نے کیا کرنا ہے, فَعَلَيْكُمْ بِسُنَّتِي, پھر تم کیا کرو گے, میری سنت کو پکڑو, وَسُنَّتُ الْخُلَفَاءِ الرَّاشِدِينَ الْمَهْدِيِّينَ, اور جو خلفائے راشدین نے جو مسائل بتا دیے, بیان کر دیے, جو روایات میں آ گیا, انہیں بیان کرو. تمسکو بہا, اور انہیں مضبوطی سے پکڑ لو. اچھا وہاں پہ بھی ایک عربی کا نقطہ مزے کا یہاں وہاں پہ یہ ملتا ہے کہ تمسکو واحد کا سیگا ہے, ہم واحد تسنیہ جمع کی بات کر رہے تھے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا علیکم بسنتی, میری سنت کو پکڑو, و سنت الخلفاء الراشدین, دو کی بات کی. آگے لفظ آیا تمسکو بہا واحد کا. واحد کا مطلب کیا ہوا کہ ڈائریکٹ نبی کریم صلی اللہ علیہ وسلم کو ہم نے نہیں دیکھا, ہم ان تک نہیں پہنچ سکتے, ہمارا جو تعلق ہے وہ صحابہ سے جاتا ہے اور صحابہ کا ان پہ جاتا ہے. اب ہم یہ دیکھیں گے صحابہ سے جو ثابت شدہ مسئلہ ہے, جو ثابت شدہ مسئلہ ہے, تمسکو بہا, اس کو ہم پکڑ لیں گے. وعزو علیہ بن نواجز, اسے حدیث میں آ رہے دانتوں سے پکڑ لو مضبوطی سے. اور وَإِيَّاكُمْ وَكُلُّ مُحْدَثَةِ الْأُمُورِ, اس کے بعد جو آگے فردر چیز جو ثابت صحابہ سے نہیں ہے جو چیز, وہ کیا ہے, مُحْدَثَةِ الْأُمُور, وہ مُحْدَثَةِ الْأُمُور میں سے ہے. وَكُلُّ مُحْدَثَةِ الْأُمُورِ بِدْعَة, آپ نے پوچھا تھا بدعہ کیا ہے, تو بدعہ کی ڈیفینیشن حدیث میں ہمیں ملی, یہ وہ اعمال ہوں گے جو صحابہ سے ثابت نہیں ہوں گے, جو صحابہ سے ثابت شدہ اعمال ہوں گے وہ بدعہ نہیں کہلائیں گے. وَكُلُّ بِدْعَةٍ ضَلَالَة فَالضَّلَالَةُ فِي النَّارِ.
ویری گڈ. یہ جمعہ کے خطبہ میں بھی بولتے ہیں
جی جی, وہ بھی وہاں بھی بولتے ہیں. تو یہ اس حدیث سے ہمیں پتہ چلتا ہے.
ٹھیک
ہے جی, آج ہم اس کو یہاں پہ میرا خیال ہے ختم کرتے ہیں, لیٹ ہو رہے ہیں. کل سے نیکسٹ ٹیوزڈے سے انشاءاللہ ہم آگے اس کی ڈیٹیل میں جائیں گے.
مجھے بہت انجوائے کر رہا ہوں میں,
چلیں
جی بلائیں دو تین اور لوگوں کو بھی, کوشش کریں کہ وہ, کیونکہ بڑا مزہ آ رہا ہے آپ کی باتیں, بڑا سمجھ میں آ رہی ہیں اور اچھا آپ سمجھا رہے ہیں جو جو چیزیں ایکچولی
میں جو پڑھا ہے جو.
نہیں نہیں, تھینک یو سو مچ, آپ اچھا ڈیٹیل میں سمجھا رہے ہیں.
سبحانک اللہم اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ.